नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर 2 मा फोरम र राजपाको संयुक्त सरकार बन्ने पक्का। प्रदेश 7 को सभामुखमा एमालेका अर्जुन बहादुर थापा, 3 मा सानु कुमार श्रेष्ठ निर्विरोध निर्वाचित।
दार्चुलामा बनेको राष्ट्रिय गौरवको चमेलिया जलविद्युत आयोजनाको आज औपचारिक उद्घाटन। आयोजना स्थलकै नागरिकले तत्काल बिजुली बाल्न नपाउने।
रसुवामा आगलागीमा परि 3 जना बालिकाको ज्यान गयो। त्रिशुली नदीमा जीप खस्दा सिंचाई सचिव रामानन्द प्रसाद यादव सहित 2 जनाको ज्यान गयो।
दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाका उच्चस्तरीय प्रतिनिधि मण्डल बीच भेटवार्ता। आफ्नो देश भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तरको निम्तो।
र विश्व बुढा सुब्बा गोल्ड कप फुटबलको उपाधि 3 स्टार क्लबले जित्यो। कर्मा छिरिङ शेर्पाद्वारा एन्फाको अध्यक्षको उम्मेद्वारी घोषणा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 2 मा फोरम र राजपाको संयुक्त सरकार हुने पक्का भएको छ। आज समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल बीच पदको बाँडफाँड भएसँगै 2 नम्बर प्रदेशमा मधेसवादी दलको मात्रै सरकार बन्ने पक्का भएको हो। आज भएको 2 दलको बैठकले 2 नम्बर प्रदेशमा मुख्यमन्त्री सहित 3 वटा मन्त्रालय र उपसभामुख फोरमले पाउने सहमति भएको छ। यस्तै सभामुख सहित 3 वटा मन्त्रालय राजपाले पाउने सहमति भएको छ। फोरमले मुख्यमन्त्री सहित आन्तरिक मामला तथा कानून, आर्थिक तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनेछ भने राज्यपालले सभामुख सहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने पक्का भएको छ। प्रदेश नम्बर 2 मा 107 जना सांसद रहेकोमा फोरमका 29 र राज्यपालका 25 सांसद छन्। बहुमतको लागि 54 सीट आवश्यक पर्नेमा 2 दलको ठ्याक्कै 54 सीट नै रहेको छ। मुख्यमन्त्री पाउने सहमति गरेको फोरमले यसअघि नै लालबाबु राउतलाई संसदीय दलको नेता चुनिसकेकाले राउत नै प्रदेश नम्बर 2 को मुख्यमन्त्री हुने पक्का भएको छ। अब 2 दलको सरकार हुने पक्का भएको र कांग्रेस, माओवादी तथा एमाले सरकार बाहिरबाटै सहयोग गर्न सक्ने राजपाका नेता केशव झाले उज्यालोलाई जानकारी दिनुभयो।
प्रदेश नम्बर 7 को सभामुखमा एमालेका अर्जुन बहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ। सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। थापा बझाङ 1 कबाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो। मनोनयनको समय 5 बजेसम्मको रहेकोमा थापाको मात्रै उम्मेद्वारी परेको थियो। उहाँलाई एमालेका दीर्घ सुडारीले प्रस्ताव गर्नुभएको थियो भने माओवादीका त्रिलोचन भट्टले समर्थन गर्नुभएको थियो। यस्तै प्रदेश नम्बर 3 को प्रदेशसभाको सभामुखमा सानु कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। श्रेष्ठका लागि माओवादीका शालिकराम जमर कटेलले प्रस्ताव र एमालेका रामेश्वर फुयालले समर्थन गर्नुभएको थियो। उपसभामुखका लागि भने भोलि चुनाव हुनेछ। उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङको नाम तय भएको छ। एमालेका पोलिट ब्युरो सदस्य सानु श्रेष्ठ काठमाडौँ क्षेत्र नम्बर 2 बाट प्रदेशसभा सदस्य हुनुहुन्छ।
प्रदेश नम्बर 1, 2, 3, 5 र 6 नम्बरमा मुख्यमन्त्री को बन्ने भन्ने कुरा लगभग पक्का भएको छ। मुख्यमन्त्री बन्ने पक्का भइसकेका सबै उम्मेद्वारहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने वाचा गरेका छन्। प्रदेश नम्बर 3 को मुख्यमन्त्री बन्ने पक्का भएका एमालेका सांसद डुरमणि पौडेलले 3 नम्बर प्रदेशलाई समृद्ध बनाउने योजना बनाउनु भएको छ। 3 नम्बर प्रदेशलाई कसरी समृद्ध बनाउने योजना बनाउनु भएको छ भनेर उज्यालोका मकवानपुर सहकर्मी हरि हुमागाईले डुरमणि पौडेललाई सोध्नु भएको छ।
अब यो कुरा गरेर मात्र हुँदैन हेर्नुहोस्, म के भने अब जति कुरा गर्ने हो त्यति काम गर्नुपर्छ भन्ने मान्यताको मान्छे हो। त्यसैले अब मलाई के लाग्छ भने हामी समृद्धिका कुरा गरिरहेका छौँ, अब मूल एजेन्डा भनेको त हाम्रो समृद्धिकै एजेन्डा हो होइन, समृद्ध नेपाल सुखी नेपाली भनेर हामी भन्छौँ। तर त्यो समृद्ध नेपाल बनाउने एजेन्डा चाहिँ के हो नि त भन्ने कुरा अहिलेसम्म कसैले भनेछ। समृद्ध त भन्छौँ हामी, समृद्ध नेपाल त बनाउने, त्यो समृद्ध नेपाल बनाउनको निमित्त चाहिने इलिमेन्ट्सहरू के हुन्छ, के गर्दा चाहिँ समृद्ध हुन्छ भन्ने कुरो अहिलेसम्म त्यस्तरी आएको छैन। तर मलाई के लाग्छ भने मसँग चाहिँ नि समृद्ध नेपाल, हामी आफै समृद्ध छौँ, हामीलाई कुनै गाह्रो छैन। हाम्रो प्रदेश साधन र स्रोत यति भरिपूर्ण छ, यति छ कि अथाह सम्पत्ति हामीसँग छ, र हामीसँग भएको त्यो साधन र स्रोतलाई अधिकतम परिचालन गर्नु नै त्यसको चाहिँ सबैभन्दा ठूलो कुरो हो। मतलब हामीसँग भएकै साधन स्रोतलाई परिचालन गर्न सकियो भने पनि हामी समृद्धिको दिशातर्फ जान सक्छौँ, अगाडि बढ्न सक्छौँ।
सातवटा प्रदेश मध्ये यो तीनवटा प्रदेश सबैभन्दा उत्कृष्ट र धेरै सुविधा सम्पन्न प्रदेश पनि पर्छ, र यसलाई तपाईँले जति पनि यहाँभन्दा अगाडि काम गर्नुभएको छ त्यसमा उत्कृष्ट काम गर्नुभएको देख्न सकिन्छ, सबैले देख्न सक्छन्। अब यसलाई साँच्चै विकासको गति कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ नि यहाँ मुख्यमन्त्री बनिरहँदाखेर?
सुन्नुहोस् न, अब मसँग दुई तिनवटा कुरा मेरो विकासका मोडलको बारेमा, म आफै मेरो आफ्नै मोडल छ हेर्नुहोस् है। मलाई के लाग्छ भने म यो अहिले जुन ढङ्गको विकास गर्ने जुन संस्कृति छ त्यसलाई परिवर्तन गर्नुपर्छ। विकास पहिले त विकास के हो भनेर विकासलाई परिभाषित गर्नुपर्छ। विकास भनेको एकदम चाहिँ नि जनताको जीवनमा कुनै नछुने खालको विकासले केही काम गर्दैन, जनताको अनुभूति गर्नु पर्यो। जनताको जीवनमा त्यो विकास, मैले पनि विकास पाएँ भन्ने अनुभूति गर्यो भने मात्रै विकास हो भन्ने मलाई लाग्छ। त्यसैले फेरि अर्को कुरा के छ भने हामीसँग जुन ढङ्गको विकास छ हेफाजाइटली गर्ने विकास त्यसरी हुँदैन, विकासलाई व्यवस्थित गर्नुपर्छ र प्लान वेमा गर्नुपर्छ।
यता तपाईँ हेटौँडाको मेयर दुई पटक बनिरहँदाखेरि ग्रिन सिटीको रूपमा अगाडि बढाउनु भयो, देशको उत्कृष्ट सभा सहर पनि भयो, र मकवानपुर बहुमुखी क्याम्पसमा तपाईँ सभापति भइरहनु भयो, त्यहाँ हजारौं गरीबका विद्यार्थी गरीबका छोराछोरी पढ्ने वातावरण बनाउनु भयो। अब यो तीन नम्बर प्रदेशलाई पनि तपाईँ एक नम्बर बनाउनको लागि बुधागत रूपमा भन्नुपर्दाखेरि के गर्ने एउटा प्लान बनाउनु भएको छ नि, योजना बनाउनु भएको छ नि?
अब तपाईँको तीन नम्बर प्रदेश भित्र सबै क्षेत्र सबै समान ढङ्गले विकास भएको छैनन्। काठमाडौँ भ्याली होइन, काठमाडौँ भ्यालीलाई कुरा गर्नुभयो भने काठमाडौँ भ्यालीलाई व्यवस्थित बनाउने, काठमाडौँको क्राउडलाई चाहिँ बाहिर हटाउने होइन, काठमाडौँमा एउटा फ्लाइओभर छैन, हामी त्यो दुर्दशा यातायातको क्षेत्रमा हामीले त्यो दुःख भोगिरहेका छौँ भनेपछि अब त्यो काठमाडौँको एउटा केस छ, काठमाडौँमा फ्लाइओभर चाहियो, काठमाडौँमा रोड ठुलो हुनु पर्यो होइन, काठमाडौँमा चाहिने मान्छेलाई हिँड्नलाई अब सुविधाजनक व्यवस्था हुनु पर्यो, सुविधा हुनु पर्यो काठमाडौँको एउटा कुरा होला। तपाईँ हेटौँडा आउनुभयो भने यहाँ हेटौँडामा एउटा मेडिकलको हाम्रो सबभन्दा फर्स्ट इन्स्टिट्युट भनेको हेटौँडा र काठमाडौँको लिङ्क हो, काठमाडौँ र हेटौँडालाई चाहिँ लिङ्क गर्ने भनेको सबभन्दा छोटो दूरी भनेको सुरुङ मार्ग हो, त्यो सुरुङ मार्गलाई हामीले फोकस गर्नुपर्छ, हरेक लिङ्क फोकस गर्नुपर्छ। यो लिङ्क गर्ने बित्तिकै हेटौँडाको आर्थिक गतिविधि एकदम बढ्छ।
राष्ट्रिय गौरवको चमेलिया जलविद्युत आयोजनाको आज औपचारिक उद्घाटन गरिएको छ। देशकै पुँजीमा निर्माण सम्पन्न भएको 30 मेगावाटको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री देउवाले आयोजना शिलान्यास पनि आफैले गरेको र आफैले उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री देउवाले नेपालको 7 नम्बर प्रदेश जलविद्युतको धनी प्रदेश भएको र जलविद्युतबाट यो प्रदेश धनी हुन सक्ने पनि बताउनुभयो। बैतडी र दार्चुलाको सीमा नदी चमेलियामा 2063 सालको पुसदेखि निर्माण शुरू भएको चमेलिया जलविद्युत आयोजनाबाट 11 वर्षपछि बिजुली उत्पादन शुरू भएको हो। 2068 सालमा निर्माण सक्ने लक्ष्य राखिए पनि पटक पटक म्याद थप गर्दै 6 वर्ष ढिलो सकिएको हो। निर्माण अवधि बढेसँगै आयोजनाको लागत पनि बढेको छ। 8.5 अर्ब रूपियाँमा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर 16 अर्ब रूपियाँ पुगेको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो। यस्तै दार्चुलामै आज चमेलिया जलविद्युत आयोजनाको उद्घाटन भए पनि दार्चुलावासीले भने चमेलियाको विद्युत उपभोग गर्न पाएका छैनन्। विद्युत वितरणका लागि संरचना नबनेकाले दार्चुलावासीले विद्युत उपभोग गर्न नपाएका हुन्। महाकाली नगरपालिकाको वडा नम्बर 7 थाली गाडमा निर्माणाधीन विद्युत सब स्टेशन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लावासीले चमेलियाको विद्युत उपभोग गर्न पाउनेछन्। गोकुलेश्वरदेखि महाकाली नगरपालिका 7 थालीगाडसम्मको 22 किलोमिटर लामो 33 केबीको विद्युत प्रसारण लाइन अहिले निर्माण भइरहेको छ।
रसुवामा आगलागीमा परि 3 बालिकाको ज्यान गएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका 5 सिस्नेरीमा घरमा सल्केको आगोमा जलेर 6 वर्षकी अस्मिता मोक्तान, 7 वर्षकी रिफोला मोक्तान र 3 वर्षकी मंगलीमाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। घरमा रहेको पोस्टरमा आगो बाल्ने क्रममा पूरै घर जलेको र त्यसमा परेर दुई दाजुभाइका तीन छोरीको ज्यान गएको हो। आगलागीमा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
धादिङको सलाङघाटबाट त्रिशुली नदीमा जीव खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव र उहाँकी भान्जी उन्नति जोशीको ज्यान गएको छ। बादुई 6-31-40 नम्बरको जीप काठमाडौँ आउने क्रममा आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका तीनको सलाङघाटबाट त्रिशुलीमा खसेको हो। यादवका छोरा सन्तोषको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ। यादवको शव बिहानै र भान्जी उन्नतिको शव बेलुका निकालिएको हो। सचिव यादवको शव चालकको सिटमा भेटिएकाले उहाँले नै गाड़ी चलाएको प्रहरीले अनुमान गरेको छ। दुर्घटनामा घाइते भएका सर्लाही बर्थवाका निरञ्जन यादवको काठमाडौँको ट्रामा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सशस्त्र प्रहरीको कुरिन्टारबाट गोताखोरको टोलीले पनि पानीभित्र पसेर शव निकाल्ने र गाड़ी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवलदार तारानाथ चपाई गम्भीर घाइते हुनुभएको छ। चपाईलाई उपचारका लागि काठमाडौँ ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल सिन्हाले जानकारी दिनुभयो।
यस्तै महोत्तरीमा छुट्टा छुट्टै गाड़ी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। आज बिहान गौशाला नगरपालिका रामनगरमा J1T3716 नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा सर्लाही चन्द्रनगरका पुनित महतोको ज्यान गएको हो। त्यस्तै लोहर पार्टीमा J1T7670 नम्बरको ट्र्याक्टरको ठक्करले दुई वर्षीय कासिम महम्मदको ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 2 फोरम र राजपाको संयुक्त सरकार हुने पक्का, प्रदेश नम्बर 7 सभामुखमा एमालेका अर्जुन बहादुर थापा, 3 सानु कुमार श्रेष्ठ निर्विरोध निर्वाचित, दार्चुलामा बनेको राष्ट्रिय गौरवको चमेलिया जलविद्युत आयोजनाको आज औपचारिक उद्घाटन लगायतका खबर प्रस्तुत
गर्यौं। हेटौडा उपमहानगरपालिकाले प्रदेश नम्बर 3 सांसदलाई सरकारी दरमै दिने घडेरी विवेकशील साझा पार्टीका सांसदले नलिने घोषणा गरेका छन्। साथै उनीहरूले प्रचलित बजार मूल्यभन्दा निकै कम मूल्यमा सरकारी स्वामित्वको जग्गा सांसदलाई दिनु भ्रष्टाचार भएको दावी गरेका छन्। विवेकशील साझा पार्टीका प्रदेश 3 संसदीय दलका नेता रमेश पौड्यालले आज विज्ञप्ति मार्फत सांसदलाई घडेरी दिने निर्णयको विरोध गर्नुभएको हो। प्रदेश 3 विवेकशील साझाका 3 सांसद छन्। हेटौडा उपमहानगरपालिकाले हिजो प्रदेश नम्बर 3 प्रदेश सांसदलाई 5 वर्षभित्र पैसा तिर्न सक्ने गरी सहुलियत सरकारी जग्गा घडेरीका रूपमा दिने निर्णय गरेको थियो।
सिराहा नगरपालिका 3 11-वर्षीय बालिका बलात्कृत भएकी छिन्। गाउँमै मिलापत्र गरी घटना गुपचुप गर्न लागे पनि बालिकाको रक्तस्राव नरोकिँदा 2 मात्र घटना सार्वजनिक भएको हो। बिहिबार बेलुका घर नजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई गाउँकै 24-वर्षीय सुरेश ठाकुरले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारपछि अत्यधिक रक्तस्राव भएकी बालिकाको अहिले लहानस्थित एक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी एसपी शेखर कोइरालाका अनुसार बलात्कारमा संलग्न ठाकुर फरार रहेको र पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
नेपालमा दैनिक 25 लाख अण्डा उत्पादन हुने गरेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ। बजारमा माग अनुसारको अण्डा उत्पादन हुने गरेको पनि संघले जनाएको छ। अण्डा उत्पादक संघको 8 अधिवेशन तथा 14 साधारण सभाका क्रममा संघका महासचिव त्रिलोचन कणेलले अण्डाको उत्पादन व्यवस्थित रूपमा गर्न आधुनिक प्रविधि प्रयोग गर्ने बताउनुभयो। त्यस्तै अण्डा उत्पादक संघलाई पनि संघीय संरचना अनुसार नै लिएर जाने महासचिव कणेलको भनाइ छ। संघको अधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो। अण्डा उत्पादक व्यवसायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको खण्डमा स्वदेशी व्यवसायी र किसानहरू मारमा पर्ने भएकाले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए।
काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाई गरी आज 46 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 248 हप्तामा आज गुहेश्वरी मन्दिर अगाडिको बागमती नदी क्षेत्रमा सफाई गरी 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। त्यस्तै गोठाटार पुलमुनिको क्षेत्रमा सफाई गरी 1 मेट्रिक टन, बुढा नीलकण्ठदेखि बागमती दोभानसम्म सफाई गरी 28 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। अभियानकर्मीहरूले सुकेधारा चोकबाट ध्रुम र बाराही चोकसम्मको सड़क क्षेत्रमा सफाई गरी 12 मेट्रिक टन फोहोर व्यवस्थापन गरेको बताएका छन्।
पाँचथरको कुम्माएक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्न बनिरहेको तमोर नदीको पुलको काम रोकिएको छ। पुल निर्माणको क्रममा निर्माण कम्पनीले कमसल सामग्रीको प्रयोग गरेको भन्दै स्थानीयवासीले गुनासो गरेपछि प्रयोग भएका सामग्रीको परीक्षण नभएसम्म काम रोकिएको हो। स्थानीयवासीले कमसल सामग्रीको प्रयोग भएको गुनासो गरेपछि पुल निर्माणमा प्रयोग भएको सामग्रीको ल्याब टेस्ट शुरू गरिएको र परीक्षणको रिपोर्ट नआउन्जेलसम्म काम रोकिने डिभिजन कार्यालय धनकुटाका प्रमुख विष्णु काफ्लेले जानकारी दिनुभयो।
पाँच वर्ष अघि निर्माण भएको मध्यपहाड़ी लोकमार्गमा गाड़ी नचल्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। उनीहरूले तत्काल गाड़ी चलाउन पनि माग गरेका छन्। सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाड़ी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदूर जगतीपुरका स्थानीय बासिन्दाले सड़कको स्तरोन्नति गरेर गाड़ी गुड्न मिल्ने गराउन माग गरेका हुन्।
मेरो पनि भन्नु छ।
सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवको त्रिशुलीमा खसेर निधन भएको खबर उज्यालो अनलाइनमा पढेर खड्ग लिम्बु थंगम्बा फेसबुकमा लेख्नुहुन्छ, दुखद घटना। राम्रो गतिलो बाटो भए पो यात्रा सुरक्षित हुन्छ। हामीले भगवान भरोसामा यात्रा गर्नुपर्छ, यो कहिलेसम्म हो सरकार?
सरकारले रक्षा मन्त्री भीमसेन दास प्रधानलाई 50 लाख रूपियाँ उपचार खर्च दिने खबर काया कैरनमा सुनेर भट्टराई सीताराम हाम्रो फेसबुकमा लेख्नुहुन्छ, सरकारले उपचार खर्च दिनु राम्रै कुरा हो। सरकार नागरिकमाथि उत्तरदायी भएको ठिकै हो, तर उपचार खर्च पाउने अधिकार नेताज्यूको मात्र हो। सर्वसाधारण नागरिकलाई यो सुविधा किन नभएको?
यसै विषयमा विष्णु चौधरी फेसबुकमा लेख्नुहुन्छ, नेपाल सरकारले खालि नेताहरूको उपचारका नाममा मात्रै पैसा सकाउने भयो। नागरिकलाई जिल्ला अस्पतालमा सामान्य उपचार गर्न समेत गाह्रो छ। नागरिकको त सरकारलाई केही मतलब नै छैन।
फरक प्रसंगमा सुशीला थापाको ट्वीट छ, पशुपति आर्यघाटमा सब जलाउँदा घाटेहरूले भनेकै पसलबाट मान्छे जलाउने सामान किन्नुपर्ने कुरा सुनियो। सबको सहारामा पसलेहरूबाट कमिशन खाएको सुन्दा पनि उराट लाग्छ।
अनि कपिल गेवालीले दुवै आउने नागरिकलाई सुझाव दिँदै लेख्नुहुन्छ, नेपालबाट दलालको प्रलोभनमा परेर दुवै आउँदै हुनुहुन्छ भने कृपया कुनै सिप सिकेर आउनुहोला। भिजिट भिसामा दुवै आएपछि धेरै मानिसहरूले काम नपाएर विचल्ली भएको छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङको रूपाकोट मजुवागढी गाउँपालिका 5 लफ्याङलाई विद्युतको काठका पोलमुक्त बनाउने अभियान थालिएको छ। काठ तथा बाँसका पोल हटाउँदै फलामे पोल राख्नका लागि वडामा काठे पोलमुक्त अभियान थालिएको वडा अध्यक्ष निर्मल राईले बताउनुभयो। गाउँलाई काठे पोलमुक्त बनाउनका लागि विनियोजित 30 लाख बजेटबाट 69 पोल खरिद गरिएको पनि वडा कार्यालयले जनाएको छ।
अर्घकाँचीको मालारानी गाउँपालिकामा शिशुलाई जन्म दिई हत्या गरेको आरोपमा आमा सहित एकजना मेडिकल संचालक पक्राउ परेका छन्। मालारानी गाउँपालिकाको वडा नम्बर 5 हंसपुरको लोहरीमा शिशुको हत्या गरेको भेटिएपछि घटनामा संलग्न भएको आशंकामा शिशुकी आमा प्युठान गौमुखी गाउँपालिका 5 की विष्णु खत्रीआचार्य र सिराहा सिसवनीका लखन यादव पक्राउ परेका हुन्।
मकवानपुरको मनोहरी गाउँपालिकाका रामबहादुर मोक्तानलाई विभिन्न हात हतियार सहित प्रहरीले पक्राउ गरेको छ। केही दिन अघि हेटौँडाका शरण गोलेलाई रामबहादुर मोक्तान र उनकी श्रीमती दिलमाया मोक्तानले गोली हानेपछि उनीहरू पक्राउ परेका थिए। गोली हानेको घटना छानबिनका क्रममा रामबहादुरको घरबाट कटुवा पिस्तोल, 2 राउण्ड गोली, तयार अवस्थामा रहेको कुकर बम, 2 सुतली बम, 0.5 किलो बारूद लगायत विभिन्न हात हतियार र हतियार बनाउन प्रयोग हुने कच्चा सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
अब विदेशको खबर। दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाका उच्चस्तरीय प्रतिनिधि मण्डल बीच भेटवार्ता भएको छ। शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधि मण्डलले आज बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको हो। उत्तर कोरियाको संसदका प्रमुख तथा आलंकारिक राष्ट्रपति समेत रहेका किम योङ नाम र उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग भेट गर्नुभएको हो। भेटमा उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएको बीबीसीले जनाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी जोङले दाजुले हातले लेखेर पठाएको निमन्त्रणा पढेर सुनाउनु भएको थियो। जवाफमा दक्षिण कोरियाली राष्ट्रपति मुनले निमन्त्रणा स्वीकार्दै उत्तर कोरियाले अब अमेरिकासँगको सम्बन्ध सुधारतर्फ केन्द्रित हुनु सुझाव दिनुभएको थियो। दुई कोरियाको इतिहासमा धेरै लामो समयपछि यति उच्च तहको सरकारी प्रतिनिधि मण्डलबाट गरिएको भ्रमण हो। यो भ्रमण र भेटघाटलाई दुई कोरियाको इतिहासमा महत्वपूर्ण घटनाका रूपमा लिइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 20 बुढा सुब्बा गोल्ड कप फुटबलको उपाधि 3-स्टार क्लबले जितेको छ। धरान रंगशालामा नेपाल पुलिस क्लबलाई 1-0 हराएर 3-स्टारले उपाधि जितेको हो। 3-स्टारका लागि अजय मार्टिन्सले गोल गरे। यो सँगै 3-स्टारले अघिल्लो हप्ता आहारा गोल्ड कपको फाइनलमा पुलिससँग 1-0 हारेको बदला पनि लिएको छ। 27 मिनटमा दुवै टोलीका खेलाड़ीले रातो कार्ड पाएपछि दुवै टोली 10 खेलाड़ीमा सीमित भएका थिए। उपाधिसँगै 3-स्टारले 6 लाख रुपियाँ पुरस्कार पाएको छ। आजको खेलमा गम्भीर घाइते भएका 3-स्टारका विक्रम लामालाई भने उपचारका लागि काठमाडौँ ल्याइएको छ। यस्तै मोरङ फुटबल क्लब सिमरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सिमरा रंगशालामा आज भएको खेलमा आयोजक नव जनजागृति युवा क्लब सेतोलाई पेनाल्टीमा 4-1 हराउँदै मोरङले अन्तिम 4 स्थान पक्का गरेको हो। दोस्रो क्वार्टर फाइनलमा भोलि एपीएफ र नेपाल आर्मीबीच खेल हुनेछ।
र अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षको लागि कर्मा छिरिङ शेर्पाले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आउँदो चैत 14 गते हुने चुनावका लागि शेर्पाले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। उहाँले आफू अध्यक्ष भएपछि एन्फामा पारदर्शिता र सबैलाई समान पहुँच अवसर प्रदान गर्ने बताउनुभयो। कर्मा छिरिङ शेर्पालाई एन्फाका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले प्रस्ताव तथा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले समर्थन गरेका छन्। कर्मा एन्फा शुद्धिकरण अभियानका नेतृत्वकर्ता पनि हुनुहुन्छ। खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ बर्दियाबाट साथी भावुक योगी।
आजको रंगदर्पण पश्चिम नेपालका पहाड़ी समुदायको डेउडा संस्कृतिमा केन्द्रित छ। पश्चिम नेपालको प्रदेश नम्बर 6 र 7 का दैलेख, सुर्खेत, जुम्ला, कालीकोट, मुगु, अछाम, डोटी, बैतडी लगायतका पहाड़ी जिल्लाबाट बसाइसरी प्रदेश नम्बर 5 मा पर्ने बर्दिया जिल्लामा बसोबास गर्नेहरू देउडा संस्कृति जगेर्ना गर्ने अभियानमा देउडा सांस्कृतिक कार्यक्रम गरिरहेका छन्। यहाँ लाग्ने मेला र पर्वमा उनीहरू देउडा गीत गाएर रमाइलो गर्ने गर्छन्।
संस्कृति हो राम्रो पुर्खादेखि चलिआएको संस्कृति हो राम्रो।
देउडा हुड्के गीत गाएर नाचगान गर्दा पहाड़ी समुदायमा वृद्ध वृद्धा पनि रमाउने गर्छन्। गाउँका मन मिल्ने केही साथीहरूले थोरै रकम जुटाएर देउडा नाचगान कार्यक्रम आयोजना गर्ने गरिन्छ। नेउलापुरका नवराज नेउपाने।
अब आफ्नो संस्कृतिको जगर्ना गर्न आफ्ना तर्फबाट सबैले काम गरेका छन्। केही मन मिल्ने साथीहरूले आफ्नै पैसा जुटाएर देउडा कार्यक्रमको हामी आयोजना गर्ने गरेका छौं र हाम्रा पुराना मान्छेहरू, हाम्रा अभिभावकहरू, हाम्रा वृद्ध वृद्धाहरूले त्यस्तो किसिमको देउडा नाचबाट संस्कृतिबाट चाहिँ रमाउने गरेका छन्।
पहाड़ी क्षेत्रमा गाइने देउडा बसाई सरेर तराई झरेपछि हराउँदै जान लाग्यो भनेर अभियान थालिएको हो। केही वर्ष यता मेला र पर्वसहित अरू बेला पनि देउडा नाचगान गर्ने गरिएको छ। भुरी गाउँका जीवन शाही।
हिजो झरेका र यहाँ जन्मिएकाहरू हामी अभियानको रूपमा देउडालाई एउटा साँच्चै नेपालको एउटा लोकप्रिय गीत हो र यो मार्फत नै कलाको संस्कृति गर्न सकिन्छ भने अभियानको रूपमा विकसित गर्दै लैजाने र भोलिका दिनमा पनि यसलाई अझै हामीले आधुनिक मोडेलमा लैजाने, यसको विकास गर्नेतर्फ हामी अग्रसर छौं।
दैलेख, कालीकोट, मुगु, जुम्ला, अछाम लगायतका जिल्लाबाट बसाई सरेर बर्दिया आएका महिला पुरूषहरूले पहाड़ी क्षेत्रको मेलामा गाइने देउडा गीत गाएर रमाइलो गर्ने गर्छन्। ठाकुरद्वाराका जित बहादुर खड्का।
ठाकुरद्वारामा यो कालीकोट, जुम्ला, दैलेख, सुर्खेतदेखि कलाकार बोलाएर हामीले पहाड़देखि तराई आएका हाम्रा पहाड़ी दाजुभाइ, देउडा रुचाउनेहरू सबैलाई हामीले अंगालो हालेर उहाँहरूलाई समेटेर यहाँको नोकल पनि अनि राष्ट्रिय कलाकारहरू पनि पहाड़बाट मगाएको।
देउडा संस्कृतिमा परम्परागत देउडा गीत सँगै संरक्षण सम्बन्धी सन्देशमूलक गीत पनि गाउने गरिन्छ।
हर टेके क्षेत्र हाम्रो क्याट क्रिकेट काट्यामा हेरि लानु होला बौझौ लड्की लड घमकाउमा दलु
ए बर्दिया पाटे बाघ हाम्रो कुरुरुरु आँखा राता राता आला छैन जेउडी पाटा सुरुरुरु।
पुरुष तथा महिलाहरूले डेउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन्। साबिकका मध्य तथा सुदूरपश्चिम, हालको प्रदेश नम्बर 6 र 7 का पहाड़ी जिल्लामा परम्परादेखि चल्दै आएको देउडाले ठूलो सांस्कृतिक महत्व बोकेको छ। त्यसैले पहाड़ी जिल्लाबाट तराईका जिल्लामा बसाई सराई गरी आएकाहरू आफ्नो कला संस्कृति लोप हुन नदिन जागरूक भएर लागेका छन्।
ला
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर दुईमा फोरम र राजपाको संयुक्त सरकार बन्ने पक्का। प्रदेश सातको सभामुखमा एमालेका अर्जुनबहादुर थापा र तीनमा सानु कुमार श्रेष्ठ निर्विरोध निर्वाचित।
दार्चुलामा बनेको राष्ट्रिय गौरवको चमेलिया जलविद्युत आयोजनाको आज औपचारिक उद्घाटन। आयोजना स्थलकै नागरिकले भने तत्काल बिजुली बाल्न नपाउने।
रसुवामा आगलागीमा परि तीनजना बालिकाको मृत्यु। त्रिशुली नदीमा जीप खस्दा सिंचाई सचिव रामानन्द प्रसाद यादव सहित दुईजनाको ज्यान गयो।
दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाका उच्चस्तरीय प्रतिनिधि मण्डल बीच भेटवार्ता। आफ्नो देश भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तरको निम्तो।
र बीसौं बुढा सुब्बा गोल्ड कप फुटबलको उपाधि थ्री स्टार क्लबले जित्यो। कर्मा सिरिङ शेर्पाद्वारा एन्फा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।